आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
संसार
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी बाइबल अध्ययन प्रेरित तीन अध्यायबाट अध्ययन गर्न गइरहेका छौ, जहाँ हामी देख्नेछौ मण्डलीको पहिलो आश्चर्य कर्म र पत्रुसको दोस्रो सन्देश। मित्र, हामी अझैसम्म प्रेरितहरूको पुस्तकको पहिलो विभाजनमा छौ, खण्डमा छौ, जुनले देखाउँछ कि ख्रिष्ट आफ्नो चेलाहरूद्वारा यरूशलेममा पवित्र आत्माको शक्तिमा निरन्तर काममा हुनुहुन्छ। हामीले पेन्टेकोस्टको दिनमा मण्डलीको जन्मदिन देखिसकेका छौ, त्यो दिन जुन कहिले पनि दोहोर्याउन सकिँदैन। पवित्र आत्मा विश्वासीहरूमा शरीरधारी हुनुभएकोले गर्दा त्यहाँ मण्डली थियो, उहाँ विश्वासीहरूमा निवास गरिरहनु भएको थियो र उहाँले तिनीहरूलाई सेवाको लागि उहाँको प्रेम, शक्ति, सामर्थ्य र आशिषले भरिदिनुभयो। मित्र, तर तपाईं र मलाई पवित्र आत्माको शक्तिको आज आवश्यक पर्दछ। परमेश्वरलाई धन्यवाद होस् कि संसारलाई कायल गर्दै र संसारमा दुष्टहरूलाई रोक्नुहुँदै आज उहाँ संसारमा हुनुहुन्छ। हामीले उहाँलाई खोज्न आवश्यक छैन, उहाँ सम्पूर्ण प्रभु येशू ख्रिष्टमा विश्वासीहरूमा निवास गरिरहनु भएको छ। यो तेस्रो अध्यायमा हामी विशेष गरी पद एकदेखि एघारमा एक लंगडो व्यक्तिको चंगाईको देख्छौ। पद बाह्रदेखि छब्बीसमा हामी देख्छौ पत्रुसको दोस्रो सन्देश। त सबभन्दा पहिले हामी देख्दछौ लंगडो चंगाई भएको, निको भएको। प्रेरित तीन अध्याय एक पदमा यस प्रकार लेखिएको छ, पत्रुस र युहन्ना दिउँसो तीन बजे प्रार्थनाको समयमा मन्दिरमा जाँदै थिए। यो निश्चय नै बेलुकाको बलिदानको समय थियो, जुन समयमा पुजारी आफ्नो प्रार्थना सहित धूप बाल्न मन्दिरमा जाने गर्दथे। हामी लुका रचित सुसमाचारको पहिलो अध्यायमा थाहा पाउँछौ कि यो नै सेवा जकरियाले गरिरहेका थिए। तिनी सुनको वेदीमा सेवा गर्नलाई गए र त्यसबेला परमेश्वरको दूत तिनी कहाँ प्रकट भए। त्यो धूपको वेदीले प्रार्थनाको बताउँछ। यो प्रार्थनाको समय थियो। यस समयमा प्रार्थना गर्ने त्यहाँ मन्दिरमा थुप्रै मानिसहरू हुनेथे। दुई पदमा भनिएको छ, मन्दिरभित्र पस्नेहरूबाट भिख माग्न जन्मैदेखिको एकजना लंगडोलाई मानिसहरू बोकेर ल्याउँथे र दिनहुँ मन्दिरको सुन्दर नामक ढोकामा राखिदिन्थे। यो मानिस जन्मजात लंगडो जन्मेको थियो। त्यसलाई प्रत्येक दिन ल्याएर मन्दिरको त्यो सुन्दर भन्ने ढोकामा राखिन्थे। ओ, तिनी यो सुन्दर भन्ने ढोकाको निम्ति कस्तो विपरीत थिए। यहाँ सुन्दर ढोका छ अनि उही समयमा यहाँ लंगडो मानिस पनि छ जसलाई त्यहाँ राखिएको छ। मानिसले सुन्दर कुराहरू बनाउन सक्छ, तर मानिसले आफैलाई सुधार गर्न सक्दैन। निश्चय नै मानिसले बाहिर देखावटी केही छाँटकाँट गर्न सक्छ, तिनले आफ्नो केश काट्न सक्छ, पोषक राम्रो लगाउन सक्छ, नुहाउन सक्छ, तर मानिसले कहिले पनि त्यो पुरानो स्वभावलाई बदल्न सक्दैन जुन तिनीसँग हुन्छ। मित्र, यही नै यहाँ हामीसँग विपरीत कुरा छ। मन्दिरको सुन्दर ढोका र आमाको गर्भदेखि नै जन्मेको लंगडा एक मानिस, त्यो लंगडो मानिस त्यहाँ भिख माग्नलाई थियो। तिनले आफ्नो जीविका पार्जन गर्दथे अनि निश्चय नै यही तरिकामा। तीन पदमा भनिएको छ, पत्रुस र युहन्नालाई मन्दिरभित्र पस्न लागेको देखेर त्यसले भिख माग्यो। यो पदले हामीलाई यो देखाउँछ कि पेन्टेकोस्टको दिन पछि पनि पत्रुस र युहन्ना अझै मन्दिरमा प्रार्थना गर्न जान्थे। यरूशलेममा भएका सबै विश्वासीहरू यहुदीहरू थिए, इसरायलीहरू थिए वा अन्य धर्मबाट यहुदी धर्ममा आस्था राख्ने व्यक्तिहरू थिए र तिनीहरू निरन्तर मन्दिरमा प्रार्थना गर्न जान्थे। यो गरीब भिखारीले पत्रुस र युहन्नालाई देख्यो र तिनले आशा गरियो कि पत्रुस र युहन्नाले तिनलाई केही पैसा दिनेछन्। 4-5 पदमा भनिएको छ, युहन्नासँगै पत्रुसले त्यसलाई एकटक लाएर हेरिकन भने, हामीतिर हेर। तिनीहरूबाट केही पाउने आशा गरेर त्यसले ध्यान दिएर तिनीहरूलाई हेर्यो। जब यी दुई व्यक्तिहरूले तिनलाई आफू कहाँ हेर्नलाई भने, भिखारीले यो आशा गर्दै हेर्यो कि तिनीहरूले उसलाई केही पैसा अब दिनेछन्। 6 पदमा भनिएको छ, तब पत्रुसले भने, सुन चाँदी मसित छैन, तर जे मसित छ त्यही म तलाई दिन्छु, नासरतको येशु ख्रिस्टको नाउँमा हिँड। मित्र, तिनीसँग भएको यो कुरा नै सबभन्दा ठूलो धन हो जुन पत्रुस उसलाई दिनेछन्। अहिले पत्रुस के गर्छन् सो कुराको ध्यान दिऊ। 7 पदमा भनिएको छ, तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए र तुरन्तै त्यसका खुट्टाहरू र गोलीगाँठमा तागत आयो। यो कुराको याद गरौं कि डाक्टर लुकाले यो पुस्तक लेखेथे। तपाईँलाई यादै होला, जब डाक्टर लुकाले आश्चर्य कर्मको रेकर्ड गर्दछन् तिनले धेरै विवरणहरू दिँदछन् जुन हामी अरू पुस्तकहरूमा देख्दैनौ। तिनले त्यही विशेष कुरा बताउँछन् जुन वास्तवमा त्यहाँ घटेथ्यो। यो मानिसको कमजोरी खुट्टाहरूमा र गोलीगाँठाका हाडहरूमा थियो। अहिले तिनी चंगै भए, निको भए। 8-10 पदमा भनिएको छ, अनि जुरुक्कै उठेर त्यो खड़ा भयो र हिँड्न थाल्यो र हिँड्दै र उफ्रन्दै परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो। तब सबै मानिसहरूले त्यसलाई हिँड्दै गरेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे। तिनीहरूले त्यसलाई मन्दिरको सुन्दर ढोकामा भिख माग्न बसिरहने यही नै हो भनेर चिने र त्यसमाथि भएको कुरामा तिनीहरूले अचम्म माने र आश्चर्य चकित भए। मित्र, कस्तो आनन्द! त्यस लङ्गडो मानिसले केही पैसा मागेको थियो, अब त्यो हिँड्दै उफ्रन्दै स्तुति गर्दै थियो। त्यस दिन भन्दा पहिले त्यो एकपटक पनि हिँडेको थिएन। त्यहाँका मानिसहरू छक्कै परे। तिनीहरूले त्यस मानिसलाई धेरै समयदेखि नै मन्दिरको ढोकामा बसिरहेको र बसिआएको देखेका थिए। अब त्यसलाई के भयो र कसरी यस्तो भयो भनेर तिनीहरूले अचम्म माने। तब लङ्गडा मृग झैं उफ्रनेछ भन्ने यसैयाको अगमबाड़ी यहाँ पूरा भएको देख्छौं। मित्र, हाम्रो प्रभु अद्भुत कार्य गर्ने परमेश्वर हुनुहुन्छ। अनि हामी अगाडि देख्छौं पत्रुसको दोस्रो सन्देश 12 पदमा भनिएको छ, 11-12, त्यो मानिस पत्रुस र युहन्नाको पछि पछि लागेको देखेर सबै मानिसहरू अति अचम्म मान्दै सोलोमन नामक दलानमा एकसाथ तिनीहरू कहाँ दगुरी आए। यो देखेर पत्रुसले मानिसहरूलाई भने, इसरायलका मानिस हो, यस कुरामा तपाईँहरू किन अचम्म मान्नुहुन्छ? अथवा हाम्रो आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यसलाई हेर्ने तुल्याए जस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ? मित्र, पत्रुस भन्दैनन् कि नेपालका मानिस हो वा भारतका मानिस हो वा कुनै ठाउँको मानिस हो। तिनी इसरायलका मानिसहरूलाई सम्बोधन गरिरहेका छन्, भनिरहेका छन्, यो यरूसलेममा विशेष अवधि हो, यो एकदेखि अर्को ठाउँमा सर्ने अवधि हो, चर्च वा मण्डली अहिलेसम्म अर्को क्षेत्रहरूमा बढेको छैन, रोमका कसैले पनि अहिलेसम्म सुसमाचार सुनेका छैनन्, अमेरिकामा कसैले पनि त्यसबेला सुसमाचार सुनेका छैनन्, युरोपमा कसैले पनि त्यसबेला सुसमाचार सुनेका छैनन्, यो यरूसलेममा छ। पत्रुस अति नै सावधानीपूर्वक भनिरहेका छन् कि यो आश्चर्य कर्म तिनको आफ्नै शक्तिमा भएको थिएन। यस मानिसलाई निको पार्ने, चंगै गर्ने वा चंगै पार्नुहुने चाहिँ येशु ख्रिस्ट नै हुनुहुन्छ। 12-16 पदमा भनिएको छ, यो देखेर पत्रुसले मानिसहरूलाई भने, इसरायलका मानिस हो, यस कुरामा तपाईँहरू किन अचम्म मान्नुहुन्छ? अथवा हाम्रो आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यसलाई हिँड्ने तुल्या जस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ? अब्राहम, इसाक र याकुबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्ना सेवक येशूलाई महिमित पार्नुभयो, जसलाई तपाईँहरूले चाहिँ पक्राइदिनुभयो, र पिलातसले उहाँलाई छोडिदिने विचार गर्दा पनि तपाईँहरूले उहाँलाई उनकै सामुन्ने अस्वीकार गर्नुभयो। तर तपाईँको पवित्र र धर्मी जनलाई अस्वीकार गरिकन एउटा ज्यानमारालाई छोडिदिने माग गर्नुभयो, र जीवनका कर्तालाई तपाईँहरूले मार्नुभयो, जसलाई परमेश्वरले मृतकबाट ब्योताउनुभयो। हामी यसका साक्षी छौं। उहाँको नाउँमाथि गरेको विश्वासले र उहाँकै नाउँले तपाईँहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्यायो। येशूबाट पाएको विश्वासले यस मानिसलाई तपाईँहरू सबैको सामुन्ने पूरा निको पार्यो। कसले यो आश्चर्य कर्म गर्यो भन्दा ती यहुदीहरूले इन्कार गरेका, अस्वीकार गरेका र क्रूसमा टाँगेका र मृत्युबाट पुनरुत्थान हुनुहुने प्रभु येशूले गर्नुभएको थियो। सत्र पदमा भनिएको छ, अब भाइ हो, मलाई थाहा छ कि तपाईहरूले अजानमा त्यस्तो गर्नुभयो र तपाईँका शासकहरूले पनि त्यसै गरे। मित्र, तिनीहरूको यो अजान वा अज्ञानता अति नै अधिक अपराधको थियो, किनभने यो प्रमाणको विरूद्ध पक्षपात थियो। हा मित्र, यो जानी जानी गरिएको अजान वा अज्ञानता थियो। पत्रुसले यहाँ यो पदमा पश्चातापको निम्ति तर्कको रूपमा प्रयोग गरे, तर अगाडिका तिनीहरूको पापको क्षमा याचनाको निम्ति होइन। तिनले यो संकेत गरिरहेका थिए कि तिनीहरूको पाप क्षमा पाउन सक्ने पाप थियो, त्यसकारण तिनीहरू यदि परमेश्वर कहाँ फर्के, परमेश्वरले तिनीहरूको पाप क्षमा गर्न सक्नुहुने थियो र तिनीहरूले उद्धार पाउन सक्थे। अनि अठार पदमा भनिएको छ, उहाँका ख्रिष्टले दुःख भोग्नु पर्छ भनी परमेश्वरले सबै अगमवक्ताका मुखबाट भन्नुभएको अगमवाणी उहाँले यसरी पूरा गर्नुभयो। यहाँ हामी देख्छौं कि किन येशु मर्न आवश्यक। उहाँ सारा पापी मानिसहरूको निम्ति दुःख कष्ट भोग्न र मर्न आवश्यक, ताकि पापीहरूले मुक्ति पाउन सकुन्, उद्धार पाउन सकुन्। यो परमेश्वरको योजनामा थियो। अनि यो कुरा उहाँले दुःख कष्ट भोग्नु पर्ने कुरा र मर्नु पर्ने कुरा पुरानो नियममा धेरै अगमवक्ताहरूद्वारा अगमवाणी गरिदिएका थिए, र अहिले त्यो कुरा चाहिँ येशूले पाउनु भएको कष्ट, दुःख र मृत्युमा पूरा भयो भनी पत्रुस यहाँ जोड़ दिन्छन्। उन्नाइस पदमा भनिएको छ, यसकारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस् कि तपाईहरूका पाप मेटिउन् र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्। यहाँ हामी परमेश्वरको अपार दया र अनुग्रह देख्छौ। ती यहुदीहरूले परमेश्वरको आफ्ना एकमात्र पुत्रलाई मारेका थिए, अब तिनीहरू पश्चाताप गर्छन् र परमेश्वरतिर फर्कन्छन् भने परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका पापहरू मेटाउनुहुन्छ। तिनीहरूले ख्रिष्टको ज्यान भर्खर लिए तापनि उहाँ तिनीहरूलाई जीवन दिन तयार हुनुहुन्छ, यदि तिनीहरू पश्चाताप गर्छन् भने। बीस र एक्काइस पदमा हामी पढ्छौं, र उहाँले तपाईहरूका निम्ति अघिबाट नियुक्त गर्नुभएको ख्रिष्ट अर्थात येशूलाई पठाइदिनुहुन्छ। परमेश्वरले प्राचीन कालदेखि आफ्ना पवित्र अगमवक्ताहरूको मुखबाट बोल्नुभएको सबै थोकको पुनर्स्थापना हुने समय नआउन्जेल ख्रिष्ट स्वर्गमा अवश्य रहनुपर्छ। मित्र, यहुदीहरूले पश्चाताप गर्छन् भने ख्रिष्ट तिनीहरू कहाँ आउनुहुनेछ र सबै थोकको पुनर्स्थापन गर्नुहुनेछ। ख्रिष्ट तिनीहरूको निम्ति अघिबाट नियुक्त हुनुभएको थियो, अर्थात तिनीहरूको मुक्तिदाता हुनलाई उहाँ नियुक्त हुनुभएको थियो। ख्रिष्टले भन्नुभयो, म इसरायल जातिका हराएका भेडाहरू अर्थात विश्वास गर्ने यहुदीहरूका निम्ति मात्र पठाइएको हुँ। कोही कोही यहुदीहरूले ख्रिष्टलाई ग्रहण गरे, धेरै जसोले गरेन। पत्रुस भन्छन् कि फेरि आउनको निम्ति परमेश्वरले तोक्नु भएको ठिक समय नआउन्जेल ख्रिष्ट स्वर्गीयमा रहनुपर्छ। तब उहाँले त्यति बेला साँच्ची नै सबै थोकको पुनर्स्थापना गर्नुहुनेछ, उहाँ आफ्नो राज्य स्थापना गर्नुहुन्छ। पद बाइस र तेइसमा भनिएको छ, मूसाले भनेका थिए, परमप्रभु परमेश्वरले मलाई खड़ा गर्नुभए जस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एउटा अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ, उहाँले तिमीहरूलाई जे जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नु पर्छ। यसो हुनेछ कि त्यस अगमवक्तालाई नसुन्ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्ट हुनेछन्। व्यवस्था अठार अध्याय पन्ध्र र उन्नाइस पदमा लेखिएको यहुदीहरूका प्रख्यात अगुवा मूसाले भनेका कुरा पत्रुस यहाँ दोहोर्याउँछन्। मूसा यहाँ आफूलाई खड़ा गर्नु भए जस्तै एउटा अगमवक्ता अर्थात ख्रिष्टको विषयमा बोल्छन्। जसले ख्रिष्टलाई सुन्दैनन् त्यसले परमेश्वरबाट दण्ड भोग्नेछन्। अनि हामी देख्छौ कि इसरायल राष्ट्र अति नै भयानक दण्डको मुनि गएको थियो। ईस्वी सम्वत् सत्तरीमा रोमी सम्राट टाइटस आफ्नो आर्मीहरूसँग त्यहाँ आए र धावा बोलेर हमला गरे र शहरलाई नष्ट गरिदिए। यो अनुमान गरिन्दछ कि लाखौं यहुदीहरूलाई इसरायलीहरूलाई त्यसबेला मारिए अनि बाँकी बचेकाहरू पूरा रोमी साम्राज्यभरि दासत्वमा बेचिए। यी मानिसहरू माथि दण्ड आए थियो किनभने तिनीहरूले प्रभु येशूलाई इन्कार गरे, उहाँलाई ग्रहण गरेनन्। अनि चौबीसदेखि छब्बीस पदमा भनिएको छ, समुएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरूले जतिले बोलेका छन् ती सबैले यिनै दिनहरूको घोषणा गरेका छन्। तपाईहरू तिनै अगमवक्ताहरूका र त्यही करारका सन्तान हुनुहुन्छ जुन करार परमेश्वरले तपाईहरूका पुर्खा अब्राहमसँग यसो भनेर बाँध्नुभयो, तिम्रा सन्तानमा पृथ्वीका सबै परिवारले आशिष पाउनेछन्, तपाईहरू हरेकलाई आफ्नो दुष्टताबाट फर्काएर तपाईहरूलाई आशिष दिन भनी परमेश्वरले आफ्नो सेवकलाई खड़ा गर्नुभयो र सर्वप्रथम तपाईहरू कहाँ पठाउनुभयो। मित्र, तिनीहरू लाई मसीहाको ग्रहण गर्न अन्तिम मौका दिइएको थियो। तर तिनीहरूले मसीहालाई ग्रहण गर्न र उहाँलाई स्वीकार गर्ने पहिलो मौकालाई इन्कार गरेकोले गर्दा पछिबाट पावल त्यस्तो दृश्यमा आउनेछन्। तिनी आफैलाई अन्य जातिको निम्ति प्रेरित भन्दछन् र तिनको सेविका अन्य जातितिर बढेको हामी देख्छौ। किन त भन्दा ती यहुदीहरूले उहाँलाई आफ्नो मसीहाको रूपमा ग्रहण गरेन। यद्यपि तिनीहरूलाई पहिलो मौका दिए तापनि त्यसकारण पावल आफ्नो सेविकाय अन्य जातिहरूतिर बढाए कारण तिनीहरूले अनुग्रहलाई लत्याए, उहाँलाई इन्कार गरे। ओ मित्र, यो कति निराशको कुरा हो। मसीहा उद्धारकर्ता ठिक सामान्य हुनु भए तापनि उहाँलाई ग्रहण नगरी उद्धार नपाइकन पापैमा नष्ट हुनु, पानीको मुहान नजिकै भएर पनि पानी नपिकन पानी नपाइकन तडपी तडपी तिर्खाले मर्नु, यो कस्तो निराशको कुरा हो। मित्र, प्रभु येशु ख्रिस्ट संसारको मानिसहरूको पापको निम्ति उद्धार गर्न आउनुभयो। उहाँ उद्धारकर्ता हुनुहुन्छ। उहाँले सबैलाई उद्धार मुक्ति दिन चाहनुहुन्छ। यो उहाँको इच्छा हो। तर यदि हामी उहाँलाई आफ्नो पापहरूको प्रस्ताव गरेर उहाँलाई व्यक्तिगत उद्धारकर्ताको रूपमा ग्रहण गर्दैनौ भने हामी पनि पापैमा नाश हुन्छौं। हामी नरकीय दण्डको भागीदार हुन्छौ। मित्र, यो सम्भव छ। आज हामी ख्रिस्टियन परिवारमा जन्मे तापनि, सधैँ मण्डली जाने ख्रिस्टियन भए तापनि, दानहरू दशांशहरू दिने मानिस र विश्वासीहरू भए तापनि अझै नरकीय पापको भागीदार भइरहेको जन हामी हुन सक्छौ। हाम्रो अन्तिम भाग्य नरकीय स्थान हुन सक्छ कारण हामीले उहाँलाई जानेर पनि चिनेर पनि उहाँलाई पूर्ण रूपमा उद्धारकर्ताको रूपमा विश्वास गरेका छैनौ, आफ्नो पापहरूको प्रस्ताव गरेका छैनौ र क्षमा मागेका छैनौ। मित्र, ख्रिस्टलाई चिन्न जान्न एउटा कुरा हो तर उहाँलाई आफ्नो व्यक्तिगत जीवनमा अप्नाउनु अर्को कुरा हो। ख्रिस्टलाई चिन्न र जान्नु एउटा कुरा हो तर उहाँलाई आफ्नो व्यक्तिगत जीवनमा अप्नाउनु अर्को कुरा हो। अनि यो चाहिँ महत्वपूर्ण कुरा हो। मलाई तपाईँहरूको अवस्था थाहा छैन तर याद राख्नुहोस्, परमेश्वर तपाईँको बारेमा राम्ररी जान्नुहुन्छ कि तपाईँ वास्तवमा को हुनुहुन्छ, तपाईँको जीवनको अवस्था कस्तो छ। यदि आजसम्म उहाँलाई साँच्चै नै आफ्नो हृदय पूर्ण रूपमा दिनुभएको छैन भने आज नै उहाँलाई यो जीवन पूर्ण रूपमा जिम्मा दिनुहोस्। उहाँलाई आफ्नो हृदयमा उद्धारकर्ताको रूपमा स्थान दिनुहोस् किनकि हामीलाई थाहा छैन हाम्रो जीवन कहाँसम्म जाने हो। यो जीवन फुलेको फूल जस्तै हो, यो एक आकाशको बादल जस्तो हो, अहिले देखिन्छ एकछिन विलीन। संसारमा मानिस जीवन कुनै ग्यारेन्टी छैन। याद राख्नुहोस्, यदि आज मर्नुभयो भने के तपाईँ स्वर्गीयमा जानुहुन्छ कि यसमा तपाईँ निश्चय हुनुहुन्छ। मित्र, आज आफ्नो जीवनको अवस्था जाँचेर परमेश्वरको कुरा सुनौ। यदि तिमीहरूले मेरो स्वर सुन्यौ भने आफ्नो हृदयलाई कठोर नपार, यो परमेश्वरको वचन हो। परमेश्वर तपाईँलाई आज यही नै भन्नुहुन्छ, म तिमीहरूलाई चाहन्छु, म तिमीहरूलाई प्रेम गर्छु, म तिमीहरूलाई आफ्नो सन्तान बनाउँछु, म तिमीहरूलाई पापहरूको क्षमा दिइकन उद्धार मुक्ति दिन्छु, म कहाँ हो। यदि यो आवाज सुन्छौ भने आफ्नो हृदयलाई कठोर नपार। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
धन्यवाद महिमा प्रशंसा गरौं।
श्रोता अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।